नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल साउन 9 गते शनिबार, आषाढ शुक्ल पक्ष एकादशी तिथि, तदनुसार 25 जुलाई सन् 2026, नेपाल सम्बत 1146, आज दिल्ला थ 11। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। गोर्खापत्र दैनिकमा संसदमा हराउँदै प्रश्न शीर्षकको समाचार अग्रपृष्ठमा प्रकाशित छ। सरकारको नीति र कार्यक्रमको प्रभावकारिता, उत्तरदायित्व र जवाफदेहिता खोज्ने संसदीय निगरानीको औजार प्रश्नोत्तरमा सांसदहरूको रूचि निकै कमजोर बनेको छ। प्रश्न र प्रस्ताव मार्फत कार्यकारीलाई संसदप्रति उत्तरदायी बनाउने कार्य पछिल्ला वर्षमा निरन्तर उपेक्षामा परेको तथ्याङ्कले पुष्टि गर्छ। बलियो कार्यकारी हुँदा सत्तापक्षका सांसदहरूबाट हुने प्रश्नको अवस्था झनै नाजुक छ, जसले संसद मार्फत हुने सार्वजनिक नीतिको सुधार तथा नागरिक र संसदबीचको संवादलाई कमजोर बनाएको छ। संघीय संसदका दुवै सदनका नियमावलीले संसदमा प्रधानमन्त्री तथा मन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसँगै सम्बन्धित मन्त्रालयसँग लिखित र मौखिक प्रश्न सोध्ने अधिकार दिएको छ, तर आफ्नो अधिकारको सदुपयोग न्यून सांसदले मात्रै गरेका छन्। संसदबाट हुने प्रश्न मार्फत सरकारका काम कार्यवाहीमा सुधार गरी शासकीय कार्यलाई गुणात्मक बनाउने दायित्वबाट समेत संसद चुकिरहेको छ। 2082 फागुनमा सम्पन्न निर्वाचनपछि गठित प्रतिनिधि सभाको करिब 4 महिनाको अवधिमा जम्मा 3 सांसदले मात्र प्रश्न सोधेका छन्। यसबीचमा प्रधानमन्त्रीसँग जेठ 17 गते एकमात्र प्रश्नोत्तर भएको छ। सम्बन्धित मन्त्रालय तथा कार्यालयका काम कार्यवाहीमा प्रश्न सोध्ने 3 सांसद विपक्षी दलका मात्र छन्। दोस्रो अधिवेशन चालू रहँदा 2083 असार 29 गतेसम्म संसदमा लिखित र मौखिक गरी 16 मात्र प्रश्न दर्ता भएका छन्। नेपाली कांग्रेसका निष्कल राई र सीता थपलिया तथा श्रम संस्कृति पार्टीका हर्कराज राईले मात्रै प्रश्न दर्ता गराउनु भएको छ। निष्कलले विभिन्न मन्त्रालयसँग सम्बन्धित 14, थपलिया र हर्कले 1-1 प्रश्न दर्ता गर्नुभएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयसँग सम्बन्धित थपलियाको एकमात्र लिखित प्रश्नमा कार्यालयले जवाफ पठाइसकेको छ। थपलियाको प्रश्न प्रधानमन्त्री वारेन्द्र शाहको सचिवालय र नियुक्तिसँग सम्बन्धित छ। कार्यालयले प्रधानमन्त्री शाहको सचिवालयमा 27 जनाको नियुक्ति रहेको जवाफ पठाएको छ। संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संसदमा हालसम्म 16 प्रश्न दर्ता भएका जानकारी दिनुभयो। प्रश्नमध्ये 1 लिखित प्रश्नको जवाफ प्राप्त भएको र मौखिकको हकमा सम्बन्धित प्रश्नकर्तासँगको समन्वयमा प्रश्नोत्तर अघि बढ़ाइने उहाँले बताउनुभयो। यो समाचार संसदमा हराउँदै प्रश्न शीर्षकमा आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। गोर्खापत्र दैनिकको अग्रपृष्ठबाटै डुबेर मृत्यु हुनेमा बाल बालिका धेरै शीर्षकको समाचार लिँदैछौ। विश्व डुबान रोकथाम दिवसको सन्दर्भमा यो समाचार प्रकाशित भएको हो। नेपालमा डुबेर मृत्यु हुने घटनामा वृद्धि हुँदै गएको छ। बर्खायाममा नदी, खोला, पोखरी, ताल तथा नहरमा पानीको सतह बढ़ेसँगै डुबेर प्रत्येक वर्ष सयौं नागरिकले ज्यान गुमाउने गरेका छन्। नेपालमा डुबेर मृत्यु हुने सबै घटना अभिलेखीकरण नहुने, दुर्गम क्षेत्रमा भएका मृत्युका घटना प्रहरीसम्म नपुग्ने, कतिपय घटना अन्य कारण अन्तर्गत दर्ता हुने भएकाले वास्तविक संख्या अझ बढ़ी हुन सक्ने विश्व स्वास्थ्य संगठनले जानकारी दिएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले डुबेर हुने मृत्युलाई सरकारले जनस्वास्थ्यको महत्वपूर्ण चुनौतीका रूपमा लिएको बताउनुभयो। डुबेर हुने दुर्घटना न्यूनीकरण गर्न सम्बन्धित पक्षबीच समन्वय हुनुपर्ने भन्दै उहाँले समुदाय स्तरमा जनचेतना अभिवृद्धि तथा रोकथाम कार्यक्रम प्राथमिकताका साथ अगाडि बढ़ाइएको बताउनुभयो। विश्व डुबान रोकथाम दिवसका अवसरमा विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विश्वभर हरेक वर्ष 3 लाख भन्दा बढ़ी मानिसको डुबेर मृत्यु हुने गरेको छ। दक्षिण पूर्वी एसिया क्षेत्रमा मात्रै वार्षिक करिब 83,000 जनाले ज्यान गुमाउने गरेका छन्। संगठनले नेपालमा पनि डुबेर हुने मृत्यु सार्वजनिक स्वास्थ्यको गम्भीर समस्याका रूपमा रहेको जनाएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता शाखाका उपप्रमुख निष्ठा श्रेष्ठले डुबान तथा चोटपटक व्यवस्थापन सम्बन्धी कार्यविधि निर्माणको प्रक्रिया अगाडि बढ़िरहेको जानकारी दिनुभयो। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। आजको कान्तिपुर दैनिकमा जोखिममा किशोरी आमा शीर्षकको समाचार प्रकाशित छ। रूकुम पश्चिमको मुसिकोट नगरपालिका 14 कि 19 वर्षीय सुशीला रोकाका लागि 21 जेठको बिहान जीवनकै सबैभन्दा कठिन अवस्था बन्यो। व्यथा शुरू हुँदा पहिलो सन्तानको प्रतीक्षामा रहेको परिवार खुशी थियो, तर जटिलता बढ्दै जाँदा त्यो खुशी चिन्तामा बदलियो। सुशीलालाई हतार हतार जिल्ला अस्पताल पुर्याइयो। अस्पतालमा चिकित्सकले भने, अब शिशुको आश मार्नुस्, समयमै ल्याउनु भएन हामी बचाउन सक्दैनौ। यस्तो सुनेर परिवार स्तब्ध भयो। सुशीलाको गर्भमा जुम्ल्याहा शिशु थिए। लामो प्रयासपछि एउटा शिशुको सामान्य प्रसूति भयो भने दोस्रो शिशुलाई शल्यक्रिया गरेर निकाल्नु पर्यो। सुशीलाकी भाउजू नन्दकलाका अनुसार शिशु जन्मिएपछि पनि जोखिम टरेन। सुशीलाको अस्वाभाविक रक्तस्राव बढ्यो। नानी कलिलो उमेरमा सुकेरी भएर हो कि केले हो, बच्चा जन्मिएपछि पनि रक्तस्राव रोकिएन। अवस्था बिग्रिँदै गएपछि अतालियौ, नन्दकलाले भन्नुभयो। चिकित्सकले आमा र शिशुलाई बचाउन प्रदेश अस्पताल लैजान सुझाव दिए। जिल्ला प्रशासन कार्यालयबाट उद्धार अनुमति आएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत प्रदेश अस्पताल लगियो। त्यसपछि मात्रै रोका परिवारमा आशाको दियो बल्यो। सुशीला र उहाँका नवजात शिशु अझै अस्पतालमै छन्। दुवै शिशुको तौल निकै कम छ। सुशीलाको स्वास्थ्य अझै कमजोर रहेकामा उनले नवजात शिशुलाई स्तनपान गराउन सक्नु भएको छैन। बाजुराको जगन्नाथ गाउँपालिका 2 कि 15 वर्षीय करूणा विष्टले गत 21 मक्सिरमा बेहोश अवस्थामा शिशु जन्माउनुभयो। सुत्केरी व्यथाले च्यापेपछि शिशु नजन्माउँदै उहाँ बेहोश हुनुभएको थियो। जिल्ला अस्पताल पुर्याउँदासम्म उहाँको अवस्था जटिल बनिसकेको थियो। अत्यधिक रक्तस्राव र प्रसूति जटिलताका कारण चिकित्सकले थप उपचार सम्भव नभएको भन्दै जिल्ला बाहिर रेफर गरे। उमेर कम भएकोले होला बच्चा जन्माउँदा बुहारी बेहोश भइन्। सासु अमृता विष्टले भन्नुभयो, नाति जन्मिएपछि 2 दिनसम्म उनको होश आएन। पालिका र जिल्ला प्रशासनको पहलमा उनलाई हेलिकप्टरबाट उद्धार गरी प्रदेश अस्पताल पुर्याइयो। सुशीला र करूणा जस्तै कम उमेरमै विवाह र गर्भधारण गरेका कारण ज्यानै जोखिममा परेका किशोरी आमाको संख्या बढ्दो छ। नेपाली सेनाले उपलब्ध गराएको तथ्याङ्क अनुसार हेलिकप्टरबाट उद्धार गरिएका मध्ये 19% आमा 20 वर्ष मुनिका छन्। यो प्रसंग आजको कान्तिपुर दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। खर्च टार्न ऋण खोज्दै उखु किसान, चिनी मिलबाट 27 करोड़ भुक्तानी पाउन बाँकी शीर्षकको समाचार नागरिक दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। नवलपरासी बर्दघाट सुस्ता पश्चिमका चिनी उद्योगीहरूले समयमै उखुको भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका छन्। जिल्लाका 2 चिनी मिलले किसानको 27.5 करोड़ भन्दा बढ़ी भुक्तानी दिन बाँकी छ। सरकारले यसपालि चिनी उद्योग मिललाई किसानबाट खरिद गरेको कृषि उपजको भुक्तानी 25 दिनभित्र गर्न अन्यथा कार्यवाही हुने भनेको थियो। 2082 चैतमा सार्वजनिक सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा यो विषय समावेश छ। सरकारले कार्यसूची कार्यान्वयनका लागि जिल्ला प्रशासन मार्फत सम्बन्धित निकायलाई निर्देशन दिएको भनिए पनि नवलपरासीका किसानले 5 महिना अघि क्रसिङ गरेको उखुको करोड़ भुक्तानी अहिलेसम्म पाएका छैनन्। त्यति मात्रै होइन, यहाँको एउटा चिनी मिलले 3-4 वर्ष अघिको उखुको भुक्तानी समेत दिएको छैन। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्, सजिलो छ एकै साथ। फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। मन्त्री बादीले जब उद्धार गरिएको शिशुलाई स्तनपान गराउनुभयो शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौ। बिहिबार साँझदेखि सामाजिक सञ्जालमा महिला तथा बालबालिका मन्त्री सीता बादीले उद्धार गरिएको शिशुलाई स्तनपान गराएको भिडियो सर्वत्र फैलियो। भिडियो देखेर धेरैले सामाजिक सञ्जालमा भावुक सन्देश पोस्ट गरे। मन्त्री बादी स्वयं मन्त्रालय जाँदा काखमा 19 महिने छोरा च्यापिरहेको देखिनुहुन्छ। विभिन्न कार्यक्रममा जाँदा होस् वा मन्त्रालयमा बैठक गरिरहेको क्षण काखमा बसिरहेका छोरा मातृ स्नेहबाट वञ्चित हुन पाउँदैनन्। भिडियोमा देखिएको स्तनपान गराएको शिशु भने नेपाल बाल संगठनबाट शनिबार उद्धार गरिएको 17 दिने बालिका हुन्। मन्त्री बादीले गत आइतबार ती शिशुलाई स्तनपान गराउनु भएको हो। जब मैले उहाँलाई काखमा राखे आफ्नै बाबु सम्झे थाहै नपाई आँखा रसाउन थालेछ, मन्त्री बादीले भन्नुभयो। 12 वर्षको उमेरदेखि बालगृहमा हुर्किनुभएकी उहाँलाई बालबालिकाको मुद्दाले छिटो छुन्छ। जिन्दगीमा न सांसद कहिले हुन्छु सोचेकी थिए, न मन्त्री। अचानक जिम्मेवारी पाए तर जुन मन्त्रालय पाए त्यसलाई म नजिकबाट रिलेट गर्न सक्थे, मन्त्री बादीले भन्नुभयो। यो प्रसंग आजको कान्तिपुर दैनिकमा प्रकाशित छ। अन्नपूर्ण पोस्टमा त्रिपाल भित्र बिच्छ देवलका 83 परिवारको राहत शीर्षकको समाचार प्रकाशित छ। चुमनुम्री गाउँपालिका 3 देवल गाउँकी 60 वर्षीय पुन्नीमाया गुरूङको झिमिक्क आँखा नलागेको 2 हप्ता भयो। अचेल हर रात झमझम पानी पर्छ अनि घरमुनि गडगडाएर पहिरो झरिरहन्छ। चिन्ता र अत्यासले उनको हर रात त्रिपालभित्र रोएर बित्छ। हेर्दा हेर्दै आँखै अघि पहिरोले घर लगेको 4 वर्ष भयो। ओत लाग्ने घर मात्र होइन गरी खाने बारी पनि पहिरोले लग्यो। त्यसता उहाँको परिवार त्रिपालमुनि जीवन गुजारिरहेको छ। माथिबाट झमझम पानी परिरहन्छ, तलबाट गुटुटु पहिरो झरिरहन्छ, कसरी निन्दाउने? उहाँ भन्नुहुन्छ, रातभर झिमिक्कै आँखा लाग्दैन, दिनभरि खेती किसानीको काम गर्नुपर्छ, सधैँ बिरामी जस्तो छौ हामी देवलका मान्छे। कृष्ण गुरूङको 5 जनाको परिवार पनि त्रिपालभित्र बसेको 2 हप्ता भयो। हाम्रो घरको आँगनसम्म पहिरो आइपुगेको छ, घर टेढो भएर बसेको छ, झ्याल पनि लाग्दैन, ढोका पनि लाग्दैन। उहाँ भन्नुहुन्छ, सधैँको पहिरोले मन थाम्न सक्ने त रुँदैनन्, कमजोर मन हुनेहरू त रोएरै बसिरहेका छन्। कृष्ण र पुन्नीको मात्र होइन देवल गाउँका 83 घर परिवारको यो साझा कथा हो। यो बर्खामा पानी पर्न थालेपछि 4 घर बगिसक्यो। यो वर्ष पानी पर्न थालेपछि कान्छा गुरूङ, कुस्मान गुरूङ, लाली गुरूङ र रामकुमार गुरूङको घर चाहिँ स्वाट्टै लग्यो। उहाँ भन्नुहुन्छ, अरू घरहरू पनि सबै बाङ्गो टेढो भएर बसेका छन्, कुनैको पनि झ्यालढोका लाग्दैन। पहिरोबाट टाढा घर भएकाहरू घरमै बसे पनि धेरैजसो घरधुरी त्रिपालमुनि बसोबास गरिरहेको उहाँको भनाइ छ। देवल गाउँको रुवावासी हेर्न बेला बेला बाहिरका मान्छे पनि आउने गर्छन्, नाप जाँच गरेर जान्छन्, तर नतिजा केही नआएर गाउँले आजित भइसके। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। अन्नपूर्ण पोस्टबाटै हिमाली भेगमा गहुँ काट्ने चटारो शीर्षकको समाचार लिँदैछौं। यति बेला हिमाली भेगका किसानहरूलाई गहुँ भित्र्याउन भ्याइ नभ्याइ छ। उत्तरी गोर्खाको चुमनुब्री गाउँपालिका वडा नम्बर 1-7 गाउँ बस्तीको प्रमुख बालीका रूपमा रहेको गहुँ भित्र्याउने सिजन शुरू भएको स्थानीय किसानहरूको भनाइ छ। 1 वर्ष अघिको असोजमा लगाएको गहुँ अहिले भित्र्याउने बेला भएको चुमनुब्री गाउँपालिका 7 छेकम गाउँका दोर्जे लामाले बताउनुभयो। मंगलबारबाट मात्र गहुँ काट्न शुरू गरिएको उहाँले जानकारी दिनुभयो। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। पाँच गुणा बढ़्यो तरकारीको भाव शीर्षकको समाचार गोर्खापत्र दैनिकबाट लिँदैछौ। काठमाडौँ उपत्यकामा हरियो तरकारीको मूल्य अत्यधिक बढ़ेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत वर्ष साउनको पहिलो साताको तुलनामा यस वर्ष साउनको पहिलो साता 5 गुणासम्म तरकारीको मूल्य बढ़ेको छ। समितिका अनुसार यस अवधिमा सबैभन्दा धेरै तने बुढ़ीको मूल्य बढ़ेको छ। त्यसपछि तिते करेला, भन्टा, घिउसिमी, साग लगायतका मूल्य पनि गत वर्षको तुलनामा उल्लेख्य बढ़ेको छ। समितिका प्रवक्ता विनय श्रेष्ठले तरकारीको माग उच्च भएको बेला आयात घटेकाले भाउ महँगिनु स्वाभाविक भएको बताउनुभयो। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। भ्याट नतिर्ने टिकटकको जवाफपछि कर निर्धारणको तयारी गर्दै कर कार्यालय शीर्षकको समाचार नयाँ पत्रिका दैनिकबाट लिँदैछौ। चर्चित सामाजिक सञ्जाल टिकटकले नेपाल सरकारलाई बुझाउनुपर्ने मूल्य अभिवृद्धि कर भ्याट नतिर्न स्पष्ट अडान लिएपछि ठूला करदाता कार्यालय आफैले कर निर्धारण गर्ने अन्तिम तयारी थालेको छ। नेपालमा लाखौं प्रयोगकर्ता रहेको टिकटकले डिजिटल सेवा कर बुझाउँदै आए पनि भ्याट भने तिर्न अस्वीकार गर्दै आएको छ। टिकटकका प्रतिनिधिसँग कर कार्यालयले पटक पटक भ्याट बुझाउन ताकेता गर्दै आएको छ, तर टिकटकले गुगल प्ले स्टोर र एप्पलको एप स्टोरसँग भ्याट सम्बन्धी सम्झौता भइसकेकाले आफूले छुट्टै भ्याट नतिर्ने भन्दै लिखित जवाब पठाएको छ। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शंकर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशी विदा हुन्छु। नमस्कार।